नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रीया नेपाल। आज मिति 2082 साल माघ 26 गते सोमबार, फागुन कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार फेब्रुअरी 9 तारीक सन् 2026, नेपाल सम्बत 1146। आईसीसी टी20 विश्वकपमा नेपालले शानदार प्रदर्शनबाट खेलको शुरूआत गरेको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले प्राथमिकता दिँदै खबर बनाएका छन्। यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। कान्तिपुर दैनिकले अग्र पृष्ठमा छापेको खबरबाट, क्रिकेटको जन्मदाता इंग्ल्याण्डसँग नेपालको शानदार मुकाबिला शीर्षकमा कान्तिपुर दैनिकले अग्र पृष्ठमा खबर बनाएको छ। जति जति बेला क्रिकेटमा साँगुरो हार बेहोरिन्छ त्यो पीड़ादायी हुन्छ अनि भन्ने गरिन्छ क्रिकेट निर्दयी हुन्छ। जीतको नजिक पुगेर केसम्म भनिन्छ भने यो त कति धेरै टाढा पो रहेछ। 2020 विश्वकपमा नेपालले मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्ड विरूद्ध यस्तै 4 रनको साँगुरो हार बेहोर्यो। अन्तिम दुई बलमा 6 रन चाहिन्थ्यो, त्यो पनि हात पार्न सकेन। टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले 7 विकेट गुमाई 184 रन बनाएर नेपाल सामु 185 रनको विशाल लक्ष्य पस्किएको थियो। तर पनि खेलमा इंग्ल्याण्डलाई निकै दबावमा पारेको नेपालले अन्तिम ओभरको मौकालाई सदुपयोग गर्न नसक्दा 20 ओभरमा 6 विकेट गुमाई 180 समेटिनु पर्यो। अन्तिम ओभरको 6 बलमा नेपाललाई जीतका लागि 10 रन मात्र आवश्यक थियो। बलर र ब्याटर दुवैतर्फ उत्तिकै दबाव रहेको खेलको यो अन्तिम ओभर दर्शकका लागि ढुकढुकी थाम्नै मुस्किलको क्षण थियो। तर अन्तिम ओभरमा नेपालले 5 रन मात्र लिन सक्यो र जीत इंग्ल्याण्डको पोल्टामा पुग्यो। क्रिकेटको जन्मदाता इंग्ल्याण्डसँग नेपालको शानदार मुकाबिला शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। यही प्रसंगलाई नयाँ पत्रिका दैनिकले वाह नेपाली टीम दुई पटकको विश्वकप विजेता इंग्ल्याण्डलाई शानदार टक्कर शीर्षकमा खबर बनाउँदा, नागरिक दैनिकले नेपालले हारेर पनि जितेको एउटा खेल, विपक्षी टोली इंग्ल्याण्डका विल ज्याक्सले नेपाली टोलीको प्रशंसामा धेरै शब्द खर्चिए, उनले आफूलाई नेपालसँग खेल्दा धेरै डर लागेको प्रतिक्रिया समेत दिएका छन्। नागरिक दैनिकले अग्र पृष्ठमा खबर छापेको छ। क्रिकेटको प्रसंगपछि अब अरू प्रसंग। छानबिन प्रतिवेदन यसै साता शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। गत भदौ 23 र 24 गतेको नवयुवा जेनजी आन्दोलनमा भएको अकल्पनीय जनधनको क्षतिबारे सत्य तथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन पूरा गरी रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ। करिब 5 महिनाको छानबिनपछि आयोगले दोषीमाथि कार्यवाहीको किटानी रायसहित यसै साता सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो। जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारले गत असोज 5 गते पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक एआईजी विज्ञान राज शर्मा र कानूनविद विश्वेश्वर प्रसाद भण्डारी सदस्य हुनुहुन्छ। जाँचबुझ आयोग ऐन 2026 को दफा 3 को उपदफा 2 बमोजिम गठन भएको 3 सदस्यीय जाँचबुझ आयोगले गत असोज 9 गतेदेखि कार्य प्रारम्भ गरेको थियो। जाँचबुझ आयोगलाई काठमाण्डु लगायत मुलुकभर विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने कार्य देशसहित 3 महिना समय अवधि तोकिएको थियो। छानबिन प्रतिवेदन यसै साता गोर्खापत्र दैनिकले अग्र पृष्ठमा खबर बनाएको छ। प्रतिनिधि सभा निर्वाचन आउन 24 दिन मात्र बाँकी छ। निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिहरूको बैठक बस्ने भवन यति बेला तयार भइसक्छ भन्नेमा अझै सुनिश्चित छैन। भवन निर्माणका लागि 5 पटक थपिएको म्याद 16 पुसमै सकिएकामा प्रगति 90% मात्र छ। सम्झौताको म्याद फेरि थप्ने तयारी भइरहेको छ। यसअघि संसद बैठक बस्दै आएको नयाँ बानेश्वर स्थित विनेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँगको भाडा सम्झौता अन्त्य भइसकेको छ। गत 24 भदौमा प्रदर्शनकारीले तोडफोड़ र आगजनी गरेपछि केन्द्रसँगको सम्झौता संसद सचिवालयले नवीकरण गरेन। सिंहदरबार परिसरमा संसद भवन तयार भइसक्ने विश्वासमा विकल्प पनि खोजिएको छैन, तर नयाँ प्रतिनिधि सभा गठन भइन्जेलमा भवन तयार हुनेमा शहरी विकास मन्त्रालय र संघीय संसद सचिवालय दुवै ढुक्क देखिँदैनन्। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी संसद बैठक नयाँ भवनमै राख्ने गरी काम सक्न शहरी विकास मन्त्रालयसँग छलफल भइरहेको बताउनुहुन्छ। सम्बन्धित मन्त्रीसँग पनि यसबारे छलफल भइरहेको छ। नयाँ भवनबाटै प्रतिनिधि सभा बैठक चलाउने भनेर मन्त्रीले आश्वस्त पार्नु भएको छ। उहाँ भन्नुहुन्छ, हामी विकल्प नखोजी बसेका छौं। सांसद चुन्न 24 दिन बाँकी, कहाँ बस्छ नयाँ संसद बैठक? कान्तिपुर दैनिकको खबर हो। विशेष चर्चामा 20 निर्वाचन क्षेत्र जहाँको परिणामले आगामी सत्ता समीकरणमा पार्नेछ प्रभाव शीर्षकमा नागरिक दैनिकले खबर बनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन मिति नजिकै गर्दा गाउँसम्म चुनावी राप्ताप बढ़दै गएको छ। दल र स्वतन्त्र गरी प्रत्यक्षतर्फ 165 निर्वाचन क्षेत्रमा 3400 बढ़ी उम्मेद्वार प्रतिस्पर्धामा छन्। उम्मेद्वारहरू आआफ्नो रणनीति र कार्यक्रम सहित जनतामाझ पुग्न थालेका छन्। यसपटक धेरैको ध्यान कोशी र मधेस प्रदेशमा केन्द्रित देखिन्छ। सबै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्नेको हैसियत एउटै हुने भए पनि पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्व सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राणा मगर, कांग्रेस नेता शेखर कोइराला, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह लगायत उम्मेद्वार भएका कोशी प्रदेशका विभिन्न क्षेत्र अहिले चर्चा र चासोमा छन्। त्यस्तै कांग्रेस सभापति गगन कुमार थापा, पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल, कांग्रेस नेता विमलेन्द्र निधि, जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायत मधेस प्रदेशबाट प्रतिस्पर्धामा छन्। यसकारण मधेस प्रदेशका केही क्षेत्रमा देशकै ध्यान केन्द्रित भएको छ। पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल प्रतिस्पर्धा रहेको रूकुम पूर्व, कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल, राप्रपा नेता कमल थापा उम्मेद्वार बनेको काठमाडौँ 5 उज्यालो नेपाल पार्टी उनेपाका अध्यक्ष कुलमान घिसिङ प्रतिस्पर्धामा रहेको, काठमाडौँ 3 कांग्रेस सभापति थापाले छाडेको, काठमाडौँ 4 रासोपा सभापति प्रतिस्पर्धामा रहेको चितवन 2, रेणु दाहाल प्रतिस्पर्धामा रहेको चितवन 3, एमाले महासचिव शंकर पोखरेल उम्मेद्वार भएको दाङ 2 पनि आम चासोमा परेका छन्। विशेष चर्चामा 20 निर्वाचन क्षेत्र जहाँको परिणामले आगामी सत्ता समीकरणमा पार्नेछ प्रभाव, नागरिक दैनिकबाट यो खबर लिएका हौं। बहुप्रतीक्षित नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग अन्तर्गत मुलुककै पहिलो बलम्बु फ्लाइओभरको निर्माण सम्पन्न भएको छ। यो फ्लाइओभर हुँदै 2667 मिटर लम्बाईको नागढुङ्गा सिस्ने खोला सुरुङमा पुग्न सकिन्छ। बलम्बु सिस्ने खोला सुरुङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुस्थित फ्लाइओभर निर्माण सम्पन्न भए संचालनका लागि तयारी अवस्थामा रहेको आयोजना उपनिर्देशक इन्जिनियर संजय पन्थीले जानकारी दिनुभयो। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजना अन्तर्गत नै यस फ्लाइओभरको निर्माण गरिएको हो। उहाँका अनुसार फ्लाइओभरमा कालोपत्रे सम्पन्न हुनुका साथै ट्राफिक लाइट, सड़क लाइट, ट्राफिक चिन्ह, डिभाइडर राख्ने लगायत सम्पूर्ण काम सम्पन्न भइसकेका छन्। उहाँले भन्नुभयो, अब यस फ्लाइओभरमा सवारी साधन गुड्न मात्र बाँकी छ। यो फ्लाइओभरले सुरुङ मार्ग भएर काठमाडौँ बाहिरिने र भित्रिने सवारी साधनलाई ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यस फ्लाइओभरको कुल लम्बाई 180 मिटर र चौडाई 7 मिटर छ। पैदल यात्रीले फ्लाइओभर प्रयोग गर्न पाउने छैनन्। राजमार्गबाट सुरुङ मार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकाले यस ठाउँमा फ्लाइओभर निर्माण गर्नु परेको बताउँदै आयोजना उपनिर्देशक पन्थीले भन्नुभयो, यस फ्लाइओभरले राजमार्गबाट सुरुङ मार्गको पहुँच मार्गमा ट्राफिक जाम कम गर्न मद्दत गर्नेछ। यसले मुख्य सड़कको ट्राफिकलाई सहजै सुरुङतर्फ मोड्नेछ। मुलुककै पहिलो फ्लाइओभर, ट्राफिक व्यवस्थापन सहज हुने। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै यो खबर छापेको छ। तपाईं ती बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। चुनावी एजेण्डामा नछुट्ने तर कहिल्यै सुधार नहुने कर्णाली शीर्षकमा कारोबार दैनिकले खबर प्रकाशित गरेको छ। जुम्ला, साविक, कर्णालीका 5 जिल्लाबाट 43 जना उम्मेद्वार चुनावी मैदानमा छन्। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लाबाट 10 जना, डोल्पाबाट 9 जना, मुगुबाट 7 जना, कालीकोटबाट 10 जना र हुम्लाबाट 7 जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन्। चुनावी घोषणा पत्र बिना नै मतदाता रिझाउन गाउँ गाउँमा पुगेका अधिकांश उम्मेद्वारले कर्णालीवासीको जीवनरेखा मानिएको कर्णाली राजमार्ग स्तर उन्नतिको विषयलाई विशेष प्राथमिकता दिएका छन्। 2061 सालबाट सञ्चालनमा आएको जुम्ला सुर्खेत जोड्ने कर्णाली राजमार्ग र 2069 सालबाट सञ्चालनमा आएको राराताल जोड्ने पर्यटकीय मार्ग नागम गमगढ़ी सड़क अझै स्तरोन्नति हुन सकेको छैन। 2064 को निर्वाचनमा नरेश भण्डारी, 2070 ललितजंग साई, 2074 गजेन्द्र बहादुर महत र 2079 ज्ञानेन्द्र साईले जुम्लाबाट निर्वाचन जित्नुभयो। कालीकोटका महेन्द्र बहादुर साई 2074 कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री हुनुभयो। 2079 प्रतिनिधि सभा सदस्य पनि जित्नुभयो। बितेका 4 वटै निर्वाचनमा जुम्ला र कालीकोटबाट जितेका नेताहरूले कर्णाली राजमार्ग स्तरोन्नतिको विषयलाई विशेष प्राथमिकता दिएका थिए। कर्णाली राजमार्ग सञ्चालनमा आएको 2 दशक बढ़ी बितिसक्दा पनि पूर्ण रूपमा कालोपत्र हुन सकेको छैन। अहिले पनि भगवान भरोसामा यात्रा गर्न कर्णालीवासी बाध्य छन्। रारा जाने नागम गमगढ़ी सड़क सुधार नहुँदा पर्यटकले शास्ति पाइरहेका छन्। चुनावी एजेण्डामा नछुट्ने तर कहिल्यै सुधार नहुने कर्णाली शीर्षकमा कारोबार दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। कारोबार दैनिकले नै अर्को प्रसंग पनि अग्रपृष्ठमा छापेको छ। स्वदेशी वस्तु अनिवार्य खरिदको कार्यक्रम भएन कार्यान्वयन शीर्षकमा सरकारले स्वदेशमै उत्पादित वस्तुको खपत बढ़ाउन ल्याएका नीति र कार्यक्रमहरू असफल बन्दै गएका छन्। पछिल्लो पटक सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका 2081 समेत कार्यान्वयनमा नआउँदा निजी क्षेत्र निराश बनेको छ। यसअघि दशकको अघिदेखि गरिएका विभिन्न पहल असफल भएपछि सरकारले नीतिगत समस्या भन्दै गत वर्ष नयाँ निर्देशिका ल्याएको थियो। तर निर्देशिका कार्यान्वयन नहुँदा सरकारी निकायहरूले नै आफू खुशी विदेशी सामग्री खरिद गर्दै आएको व्यवसायीहरू बताउँछन्। नेपाल उद्योग परिसंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग बढ़ाउन राजनैतिक दलहरूले नै प्रतिबद्धता जनाउनु पर्ने अवस्था रहेको जनाएको छ। कारोबार दैनिकको खबर हो यो। दैनिक औसत चारजना नेपाली महिलाको ज्यान लिइरहेको पाठेघरको मुखको क्यान्सरको रोकथाम एवं नियन्त्रणका लागि किशोरीलाई निशुल्क खोप लगाउन थालिएको छ। सरकारले मुलुकभर पाठेघरको मुखको क्यान्सर विरूद्धको ह्युमन प्यापिलोमा भाइरस एचपीभी खोप अभियान हिजोदेखि शुरू गरेको हो। एसपीभीको 212 भन्दा बढ़ी प्रजाति सेरोटाइप पाइएको छ, जसमध्ये 12 प्रजातिले पाठेघरको मुखको क्यान्सर गराउन सक्छन्। अझ यसमध्ये पनि 16 र 18 प्रजातिले पाठेघरको क्यान्सरको प्रमुख कारक मानिन्छ। एचपीभी संक्रमित व्यक्तिको यौनाङ्गको छाला, झिल्ली, म्युकस, मेम्ब्रेन र तरल पदार्थसँगको सम्पर्कबाट सर्न सक्छ। नेपाली महिलालाई हुने स्तन क्यान्सर पछिको दोस्रो प्रमुख क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्छ। मृत्यु हुनेमा भने पाठेघरको क्यान्सर पहिलोमा पर्छ। हरेक वर्ष 2400 संक्रमण पुष्टि हुने तथ्याङ्क रहेको छ। महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप कार्यक्रम लुम्बिनी प्रदेशमा शुभारम्भ भएको छ। आइतबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले प्युठानमा एक कार्यक्रमबीच शुभारम्भ गर्नुभएको हो। पाठेघरको मुखको क्यान्सरले दैनिक चारजनाको मृत्यु अन्नपूर्ण पोस्टको भित्री पृष्ठको खबर हो। शैक्षिक वर्ष शुरू हुन जम्मा 2 महिना मात्र बाँकी रहँदा पनि पाठ्यक्रम विकास केन्द्रले पेश भएका अधिकांश पाठ्य पुस्तक अझै मूल्यांकन गरी स्वीकृत गर्न सकेको छैन। यसैबीच केन्द्रले निजी प्रकाशन गृहका दैलो दैलो पुगेर 15 बुधे निर्देशन कार्यान्वयन गर्न दवाब दिएको भन्दै निजी प्रकाशकहरू आक्रोशित बनेका छन्। निजी प्रकाशकका अनुसार केन्द्रले पर्याप्त छलफल नगरी एकतर्फी रूपमा निर्देशन जारी गर्दा पुस्तक प्रकाशन र छपाई प्रक्रिया नै प्रभावित भएको छ। कतिपय प्रकाशन गृहले पाठ्य पुस्तकको नमूनाप्रति बुझाइसके पनि ती सामग्री स्वीकृत नदी थन्काएर राखिएको आरोप लगाएका छन्। नमूना बुझाएका सबै पुस्तक अड्काइएका छन्। स्वीकृति नआउँदा छपाई ढिलो भइरहेको छ, एक प्रकाशकले बताएका छन्। शैक्षिक सत्र आउँदै गर्दा पाठ्य पुस्तक स्वीकृतिमा अन्यल नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर बनाएको छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो छ महिनामा नेपालबाट औपचारिक माध्यमबाट बाहिरिने रेमिट्यान्स 52.66% बढ़ेको छ। चालू आर्थिक वर्षको पुष मसान्तसम्म 6,98,26,00,000 रूपियाँ रेमिट्यान्स बाहिरिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ। गत आर्थिक वर्षको पहिलो छ महिनामा नेपालबाट 4,57,38,00,000 रूपियाँ रेमिट्यान्स बाहिरिएको थियो। नेपालमा विदेशी कामदारको संख्या बढ़न थालेपछि बाहिरिने रेमिट्यान्स पनि बढ़न थालेको हो। नेपालबाट बाहिरिने रेमिट्यान्समा 52.66% वृद्धि नयाँ पत्रिका दैनिकको खबर हो। नेपाल कतार संयुक्त परिषदको बैठकमा सहभागी कतारका उद्योगी व्यवसायीको एक प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ। नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीज सन् 2024 गठन भएको परिषदमा सहभागी हुन कतारको प्रतिनिधि मण्डल हिजो काठमाण्डु आइपुगेको हो। माघ 26 र 27 गते काठमाण्डुमा परिषदको बैठक बस्नेछ। नयाँ पत्रिका दैनिककै खबर हो यो पनि। नेपाल राष्ट्र बैंकले 50 अर्ब रूपियाँ बराबरको निक्षेप संकलनका लागि बोल कबोल गरेको छ। मौद्रिक व्यवस्थापन विभाग मार्फत बैंकले माघ 25 गतेका लागि निक्षेप संकलन उपकरणको प्रयोग गरी बोल कबोल गरिएको हो। केन्द्रीय बैंकका अनुसार उक्त निक्षेप संकलन 42 दिन अवधिका लागि हुनेछ। राष्ट्र बैंकले यसअघि माघ महिनामै करिब 1,10,00,000,000,000 रूपियाँ तरलता प्रशोधन गरेको तरलता संकलन थियो। पुसमा भने राष्ट्र बैंकले ऋण पत्र निष्कासन गरेको थियो। बोल कबोल प्रक्रिया अनलाइन विडिङ सिस्टम सफ्टवेयर मार्फत आइतबार दिउँसो 3 बजेसम्म संचालन गरिएको हो। निक्षेपको निष्कासन माघ 25 गते नै गरिएको छ। अधिक तरलता व्यवस्थापन गर्न 50 अर्ब तान्दै राष्ट्र बैंक, अन्नपूर्ण पोस्टले खबर बनाएको छ। यो बेला चिसो हुने हुँदा हिमाली जिल्लाका अधिकांश बस्ती सुनसान हुन्छन्। मानवीय गतिविधि नै सुस्ताउने यो समयमा हिउँ पर्ने हुँदा हिडुल समेत रोकिन्छ। हिमपातले चिसिएको मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भने यतिखेर आन्तरिक र केही विदेशी पर्यटकको चहल पहल छ। पर्यटकीय चहल पहल बढ़ाउन त्यहाँ स्की खेल समेत सञ्चालन गरिएको छ। हिउँमा खेलिने स्कीले अहिले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा पर्यटकको चहल पहल बढ़ेको स्थानीयको भनाई छ। मुस्ताङको बारागोङ मुक्ति क्षेत्र गाउँपालिका एक रानी पौवा क्षेत्रमा यो पटक स्की खेलाइएको हो। समुद्री सतहदेखि 3,750 मिटर उचाइको क्षेत्रमा खेल खेलाइएको आयोजक स्की संघले बताएको छ। उक्त क्षेत्रमा आयोजना गरिएको राष्ट्रिय स्कीको यो 5 संस्करण पनि हो। स्कीले पर्यटनमा देखाएको आशा नागरिक दैनिकले खबर बनाएको छ। र इराकमा घरेलु कामदारको श्रम स्वीकृति अन्यल, मन्त्रालय र विभागका फरक फरक तर्क शीर्षकमा गोर्खापत्र दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। सरकारले वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर वैधानिक बसाई भ्यालिड रेसिडेन्सी कार्ड प्राप्त गरेका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने व्यवस्था गरे पनि घरेलु श्रमिकको विषयमा अन्यल भएको छ। मन्त्री परिषद बैठकले इराकमा लामो समयदेखि काम गरेर भ्यालिड रेसिडेन्सी कार्ड प्राप्त गरेका श्रमिक पुनः जान चाहेको खण्डमा श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो। सोही निर्णयका आधारमा वैदेशिक रोजगार विभागले जनरल वर्करलाई श्रमिक स्वीकृति जारी गर्न थालेको छ। इराकमा घरेलु कामदारका रूपमा काम गरेर सो कार्ड प्राप्त गरी स्वदेशमा आएर श्रम स्वीकृति लिन चाहनेको हकमा भने विभाग अन्यल देखिन्छ। गोर्खापत्र दैनिकको खबर हो यो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।